আলহামদুলিল্লাহ আলহামদুলিল্লাহ রব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদাম বাইনাল মা'ই ওয়াত তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন আম্মা বাদ ফাউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম বিসমিল্লাহির রহমানির রহিম ওয়ালিল্লাহি আলান নাসি হিজ্জুল বাইতি মান ইসতাতা ইলাইহি সাবিলা সাদাকাল্লাহুল আযীম। বারগাহে রিসালাত মে দুরুদে পাক কা নজরানা পেশি। আল্লাহুম্মা সাল্লি আলা সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন ওয়া আলা আলি সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন সালাতান দাইমাতান বিদাওয়ামিল মালিকিল হাইয়্যিল কাইয়্যুম। আজ কি হামারি ইস রুহানি তারবিয়তি নশিস্ত কা উনওয়ান হে হজ বাইতুল্লাহ। আপ জানতে হ্যায় কি হজ কা মহিনা করিব হে অর হুজ্জাজে কিরাম কি রবানগী হিজাজ মুকদ্দস হরমেন শরীফেন কি জানিব শুরু হো চুকি হে অর আকসর যা চুকে হ্যাঁ যা রহে হ্যাঁ অর ইনশাআল্লাহ যায়েঙ্গে। উসি মুনাসবত সে হমনে ইয়ে সোচা কি আজ হজ কে মুতালিক আপকে সামনে বয়ান করেন। আগরচে গুজশতা সালো মে ভি হমনে ইস মৌযু পর গুফতগু কি থি লেকিন আজ কি গুফতগু উসসে থোড়ি সি মুখতালিফ হ্যায়। কুরআন মজীদ ফুরকান হামিদ কি জো আয়াত মুবারকা তিলাওয়াত করনে কা শরফ হাসিল কিয়া পহলে উসকা তরজুমা অর উসকে বাদ চন্দ গুজারিশাত। আল্লাহ ফরমাতা হ্যায় ওয়ালিল্লাহি আলান নাসি হিজ্জুল বাইতে মান ইসতাতা ইলাইহি সাবিলা। আল্লাহ কে লিয়ে বাইতুল্লাহ কা হজ করনা ফরজ হ্যায় উস পর জো ইসকে করনে কি তাকত ও ইস্তেতাত রাখতা হো জাদে রাহ রাখতা হো ইয়ানি উসকে পাস ইতনা পয়সা হো কি আপনে আহল ও আয়াল কে লিয়ে ভি ছোড় কে যায় কি ও আরাম সে বাদ মে রহ সকে অর ইতনা হো কি ও খুদ ভি খরচ কর সকে উস পর ফরজ হ্যায়। এসা নেই কি ও বিলকুল খানে কে লিয়ে নেই হ্যায় অর ফির ইসলাম নে কাহা কি নেই ও যায় ভুকা মর রাহা হ্যায় লেকিন উস পে ফরজ হ্যায় ও যায়। ইসলিয়ে এক শর্ত লগা দি মান ইসতাতা ইলাইহি সাবিলা জো ইসকে করনে কি তাকত ও ইস্তেতাত রাখতা হো উস পর ফরজ হ্যায়। অর এক অর বাত কাবিলে গৌর হ্যায় ফরজ করার দিয়া লেকিন হর সাল ফরজ করার নেই দিয়া উমর মে এক মর্তবা। নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম নে ফরমায়া হজ ফরজ হ্যায়। কিসি নে সওয়াল কিয়া ইয়া রাসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম ফিদা কা উম্মি ওয়া আবি, হুজুর মেরে মা বাপ কুরবান কিয়া হর সাল ফরজ হ্যায়। সরকার নে খামোশি ইখতিয়ার কি। ফির সওয়াল কিয়া কিয়া হর সাল ফরজ হ্যায়, হুজুর নে ফির খামোশি ইখতিয়ার। ফির তীসরা সওয়াল কিয়া হর সাল ফরজ হ্যায়। ইয়ানি ইসি সওয়াল কো তিন মর্তবা উস শখস নে দোহরায়া অর নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম নে তিনো মর্তবা খামোশি ইখতিয়ার ফরমায়। ফির কুছ দের তওয়াক্কুফ ফরমানে কে বাদ ফরমায়া ও কোন হ্যায় সওয়াল করনে ওয়ালা, আরজ কিয়া ইয়া রাসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম মে হু। ফরমায়া আগর মে হ্যাঁ কে দেতা তো হর সাল ফরজ হো যা। গৌর কিজিয়ে জিস ওয়াক্ত ইয়ে সওয়াল কর রাহা থা কি কিয়া হর সাল ফরজ হ্যায়, আগর মে হ্যাঁ কে দেতা তো হর সাল ফরজ হো যাতা। হুজুর আলাইহিস সালাতু ওয়াস সালাম কো আপনি উম্মত কা কিতনা খেয়াল, নিগাহে নবুবত ও রিসালত সে আজ তক কে দৌর কো বলকে আজ তক কিয়া কিয়ামত তক কে দৌর কো দেখ রহে। হালাত কিয়া হোঙ্গে, ওয়াকিয়াত কিয়া হোঙ্গে, উম্মত কি কাইফিয়াত কিয়া হোগি, কিতনি মুশকিলাত হোঙ্গি ইয়া কিতনি আসানিয়া হোঙ্গি, সব হুজুর আলাইহিস সালাতু ওয়াস সালাম কি নিগাহে নবুবত মে, ইলমে নবুবত মে। ফরমায়া আগর মে হর সাল কে দেতা, জো ইসনে সওয়াল কিয়া, আগর মে ইস পর হ্যাঁ কে দেতা তো হর সাল ফরজ হো যা। পতা ইয়ে চলা সাহিবে ইস্তেতাত পর উমর মে এক মর্তবা হজ ফরজ, ঠিক হ্যায়। লেকিন এক বাত ইয়াহ কাবিলে গৌর হ্যায় অর ও ইয়ে হ্যায়, হো সকতা হ্যায় কি ইয়ে লা ইলমি কি ওয়াজহ সে হো কি লোগো কো ইস বাত কা ইলম নেই, ইয়া হাম ইয়ে কহ সকতে হ্যায় কি সোহবত না হোনে কি ওয়াজহ সে, নেক সোহবত ইয়া আহলে ইলম কি সোহবত کہ اکثر مشاہدے میں یہ آیا ہے کہ ہم دیکھتے ہیں کہ لوگ ہر سال یورپ کا چکر لگا رہے ہیں، امریکہ کے چکر لگ رہے ہیں، دیگر ممالک کے چکر لگ رہے ہیں، حج کی طرف کسی کا دھیان نہیں۔ امریکہ جانا فرض ہے، یورپ جانا فرض ہے، کینیڈا جانا فرض ہے؟ نہیں۔ ایک صاحب میرے مشاہدے میں ہے، شاید میں پہلے بھی بیان کر چکا ہوں، ہر سال پوری فیملی کو لے کر کینیڈا، کہ حضرت اس سال تو امریکہ بھی گئے، خوب گھومے، خوب سیر کی۔ اچھا، بہت ثواب کا کام کیا آپ نے۔ فیملی اگرچہ مختصر ہے، ان کی صرف دو بچے، ایک بیٹا ایک بیٹی، لیکن چار ٹکٹ، آپ اس دور میں آپ اندازہ کریں کہ امریکہ کے چار ٹکٹ، پھر وہاں کی رہائش، خرچہ کتنا ہو جائے گا، اور اسی کی نسبت آپ حج کا خرچہ لگا لیں تو اس کا آدھا بھی نہیں ہو۔ لیکن اس بندے کو خیال ہی نہیں کہ مجھے، میرے اوپر ایک فرض ہے، مجھے ادا کرنا۔ اس بات کی پکڑ ہوگی اللہ کی بارگاہ میں۔ ہم نے جب انہوں نے بڑے شوق سے بتایا تو پھر ہم نے ایک بات ان سے کہی، آپ ہر سال جاتے ہیں، کتنا پیسہ خرچ کرتے ہیں، بچوں کو گھماتے ہیں، بہت اچھی بات ہے، ذرا اس طرف بھی بچوں کو گھما دیں۔ جو ہمارا مرکز ہے، ہمارا مرکز ہے نا، بچوں کو پتہ چلے ہمارا مرکز کیا ہے۔ ہمارا مرکز امریکہ نہیں ہے، مدینہ طیبہ ہے۔ ہمیں یہاں سے کچھ نہیں ملے گا، مدینے سے سب کچھ ملے گا۔ یہ بھی ذرا سا سوچ لو کہ جب تمہارے پاس اتنا ہے تو پوری فیملی کو لے جاؤ، ہو سکتا ہے نا، لیکن خیال ہی نہیں، ذہن میں خیال ہی نہیں کہ ہمیں جانا ہے۔ تو اس لیے پہلی چیز یہ ہے کہ جو آپ کے اوپر فرائض ہیں، پہلے آپ اس کو ادا کریں۔ اگر آپ صاحب نصاب ہیں، زکوٰۃ فرض ہے، لازم ہے کہ آپ زکوٰۃ ادا کریں۔ قیامت میں پوچھا اس کی، پھر کہتے جی مال ضائع ہو گیا، چوری ہو گئی، یہ ہو گیا، وہ ہو گیا۔ ہم یہ کہتے ہیں جو شخص پابندی کے ساتھ زکوٰۃ دیتا ہے، اس کا مال کبھی ضائع نہیں ہوتا۔ زکوٰۃ مال کا میل ہے، مال کا میل ہے۔ میل کپڑے کو صاف کرتے نا، میل دور ہو جاتا۔ زکوٰۃ دے دی، آپ کا مال پاک ہو گیا، اور اگر نہیں دی، اللہ تبارک و تعالی کی طرف سے سوال ہوگا قیامت کے دن، کیوں نہیں دی، فرض ہے۔ صاحب نصاب ہونے کی صورت میں زکوٰۃ نہیں دی، سوال۔ صاحب استطاعت ہونے کی صورت میں حج ادا نہیں کیا، سوال۔ کیا جواب دو گے؟ اس لیے چاہیے، میرے والد گرامی اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی نور اللہ من قدو، بڑی پیاری بات کہتے تھے، فرماتے ڈیوز، ڈیوز سمجھتے ہیں نا، جو کچھ آپ کو دینا ہے، کیا ہے مخلوق کے ہوں، کیا ہے اللہ تعالیٰ کے ہوں، اپنے اوپر نہ رکھو۔ جو ڈیوز اللہ تعالیٰ کے ہیں وہ بھی ادا کر دو، جو مخلوق کے ہیں وہ بھی ادا کر دو۔ بات سمجھ میں آ گئی؟ مخلوق کے کیا ہیں، اگر کسی سے آپ نے امانت لی ہے، اس کو بالکل اسی انداز میں لوٹا دیں۔ یہاں تو ہم امانت کو ذاتی مال سمجھ لیتے ہیں، ارے دوست کا تو پیسے ہم نے کھا لیا تو کیا بات، کوئی مسئلہ تھوڑی ہے۔ دوسرے کے پیسے پر کاروبار کرنا تو آج ایک مزاج بن گیا۔ اگر ہر تاجر اپنا پیسہ استعمال کرے اور یہ سوچ لے کہ میں دوسرے کا پیسہ بالکل وقت پر، ٹائم پر، میں وعدے کے مطابق دے دوں گا، تو یہ پریشانی نہ ہو۔ یہ پیسہ جو ہے یہ رولنگ میں رہنا چاہیے، پیسہ جو ہے رولنگ میں رہنا چاہیے، گھومنا چاہیے، جہاں بھی یہ رکے گا وہیں فتنہ ہو جائے گا۔ آپ دیکھ لیں، ایک فیکٹ حقیقت، کسی کا پیسہ آپ نے روک لیا، وہ پریشان ہوگا یا نہیں ہوگا؟ اس کو آگے جس کو دینا ہے وہ پریشان ہوگا یا نہیں ہوگا؟ اس تیسرے شخص کو، چوتھے کو دینا ہے، وہ پریشان ہوگا یا نہیں ہوگا؟ ایک کے روکنے کی وجہ سے 10 آدمی پریشان ہوئے۔ اگر یہ پہلا آدمی دوسرے کو دے دیتا تو دوسرا تیسرے کو دے دیتا، تیسرا چوتھے کو دے دیتا، یہ رولنگ میں چلتا رہتا۔ ٹھیک، اسی طرح والد گرامی نے ایک بات اور فرمائی، فرمایا زکوٰۃ اور میراث اگر صحیح تقسیم ہو جائیں، دنیا کے آدھے سے زیادہ فتنے ختم ہو جائیں۔ کیسی بات، زکوٰۃ اور میراث، حقیقت ہے، سارے جھگڑے اسی کی وجہ سے۔ अगर अमीर लोग जिनके पास पैसा है सही तौर पर सालाना बिल्कुल अपनी दयानतदारी के साथ अपने पूरे माल की ज़कात निकालें और गरीबों को दें, तो कितने गरीब जो हैं वो तवंगर हो जाएं, कितनों का भला हो जाए। और अगर बाप के मरने के बाद लोग मीरास सही तौर पर तकसीम कर दें तो कितनों का मसला हल हो जाए, है ना एक फैक्ट। लेकिन नहीं, जायदाद पर सांप बन के बैठे, नहीं, हम कब तक, जरा सी हवा निकल गई, गए खत्म। ये सांस ही तो है ना, हवा है, निकल गई खत्म। क्या ये मकानात अपने साथ लेकर जाओगे, क्या ये जायदाद अपने साथ लेकर जाओगे, और दूसरों को जाते हुए देख भी रहे हैं फिर भी नहीं कर रहे। हैरत की बात तो ये है, इंसान कितना काफिल हो चुका, देख भी रहे हैं कि आज ये आदमी हमारे साथ था चला गया, अरे एक घंटे पहले हमारे साथ था चला गया, एक मिनट पहले था चला गया, कैसे चला गया, मौत का वक्त आया, सांस निकल गया, खत्म। अपने साथ क्या लेकर गया, जायदाद, मकान, रुपया, पैसा, नहीं, वही दो कपड़े, वही कफन और अपने नेक अमल, इसके अलावा कुछ नहीं लेकर गया। तो जब साथ लेकर जाना नहीं है तो फिर रखना क्यों है, तकसीम कर दो, जिनका हक है उन्हें दे दो, जिनका हक है उन्हें दे दो, ताकि कल कयामत के दिन अल्लाह के हुजूर शर्मिंदा ना हो, और कयामत तो दूर की बात है, कब्र में अजाब ना हो। पहली मंजिल तो वो है, आखिरत की पहली मंजिल कब्र है, उसका ख्याल रखो कि उसमें अजाब ना हो, कयामत तो फिर भी दूर है। बात समझ रहे हैं आप, मखलूक का जो कुछ आपको देना है, आप ये ना सोचे कि मैं कल दे दूं, मैं परसों दे दूं, मैं एक हफ्ते बाद दे दूं, मैं एक साल बाद दे दूं। आपको उम्मीद है आप एक साल तक जिंदा रहेंगे, आपको उम्मीद है कि एक हफ्ते तक जिंदा रहेंगे। जिसकी अमानत है, जो वादा किया है, आप उसी वादे पर लौटा दीजिए। मेरे वालिद गिरामी का एक वाकया मैं शायद पहले बयान कर चुका हूं। हाजी गुलाम मुश्तबा शाह अशरफी मुल्तान में वालिद गिरामी के मुरीद और खलीफा, तो वालिद साहब हर साल हज के लिए तशरीफ ले जाते, तो कई हजों में वो हजरत के साथ रहे। एक मरतबा वो आए मुल्तान से और कहा, हुजूर हज का इरादा है? फरमाया, हमारा तो हर साल इरादा है, सरकार बुलाते हम चले जाते, हम तो हर साल इरादा करते। कहा, मैं भी जाना चाहता हूँ। और जो एक मरतबा चला गया उनके साथ, तो उसने फिर मज़े लूट लिए, उसको फिर मज़ा लग गया कि मैं तो हर साल जाऊँ। खैर, वो पैसे लेकर आए, उस ज़माने में तो बहुत सस्ता हज होता था, शायद 40-45 हज़ार थे या इससे कम थे, मुझे फिगर सही याद नहीं। उन्होंने वारिद गिरामी को दिए और कहा, हुजूर ये रख लें और जो भी इंतज़ाम हो आप कर लें, जो कम होंगे मैं आपको दे दूँ। ठीक है, हज का ज़माना करीब आया, वालिद साहब ने जो इंतज़ाम थे वो शुरू किए, तो वहाँ से उनका ख़त आया, उस ज़माने में टेलीफोन की इतनी सहूलत नहीं थी, ख़त आया कि हुजूर कुछ ऐसा मसला हो गया कि इस वक्त मैं नहीं जा सकता, इस साल मैं नहीं जा सकता, और मेरी बदनसीबी है कुछ ऐसे मामलात मेरे गांव में, वहाँ मुल्तान के ज़िला मुल्तान में हो गए, तो आप ऐसा करें कि आप तो जा ही रहे, मेरे लिए दुआ फरमा दीजिएगा, और जो मेरे पैसे हैं वो आप खर्च कर लें या आप रख लें, जैसी आपकी मर्ज़ी। वालिद साहब ने फरमाया, ठीक है। हज करने गए, वापस तशरीफ ले आए, उस साल वो कराची भी नहीं आ सके, गुलाम मुश्तबा शाह साहब रहमतुल्लाह अलैह, उनका भी विसाल हो चुका, कराची भी नहीं आ सके, और फिर दूसरे साल वो हज पे भी नहीं जा सके, यानी दो साल का गैप हुआ, आदमी के हालात बदलते रहते, कुछ ऐसे हालात हुए कि दूसरे साल भी नहीं जा सके। तीसरे साल जब वो आए उर्स के मौके पर, तो वारिद गिरामी ने मुझसे कहा कि हाजी साहब के पैसे लाकर दे दो इनको, वो जो दो साल पहले इन्होंने दिए थे। उनका नहीं नहीं हुजूर, नहीं, मैंने तो कहा था कि आप इस्तेमाल कर लो। कहने, क्यों इस्तेमाल कर लूँ भाई, हज के पैसे हैं, आपके पैसे जैसे आपने दिए ऐसे ही रखे, आपकी अमानत। अच्छा, आपने वैसे ही रखे? उन्होंने कहा, वो तो आपकी अमानत है, आप नहीं जा सके तो मैं क्यों इस्तेमाल करूँ। मुझे बताया कि फला अलमारी में खोलना, एक खाकी रंग का लिफाफा ला कर दे दे। मैंने लाकर उनको दिया, उन्होंने गौर से लिफाफा देखा, उस पर उनकी अपनी तहरीर थी, वालिद साहब ने फरमाया था आप इस पर लिख दें कितने पैसे हैं, अपना नाम लिख दें। हैरान हुए, लिफाफा भी वही, और खोल कर देखा तो नोट भी वही थे जो उन्होंने रखे थे, वो भी तब्दील नहीं किए थे। हैरान हुए, हजरत ये आपने फरमाया अमानत है, इसमें खयानत नहीं हो सकती, अगर हम करेंगे तो फिर लोग क्या करेंगे, जैसे आपने दी मैंने वैसे रख ली, और जब आपका खत मिला कि मैं नहीं जा सकता, मैंने इसको छेड़ा तक नहीं कि जब आप आएंगे हम आपको दे देंगे। ये है अमानत में दयानतदारी। अगर वो इस्तेमाल कर लेते, अगर इस्तेमाल कर लेते, एक मिसाल दे रहा हूं, इस्तेमाल कर लेते और जब वो आते बिल्कुल उतने ही पैसे उनको दे देते, तो तब भी बात हो जाती ना कि भाई आपने इतने मुझे दिए थे, ये मैंने आपको वापस कर दी, जो आपके पैसे मैंने इस्तेमाल कर लिए, लेकिन हैं उतने ही। फरमाया नहीं, ये भी नहीं हो सकता। तकवा ये था, परहेजगारी ये थी, खशियत इलाही ये थी कि जो नोट दिए हैं वो भी तब्दील ना हो, वैसे के वैसे ही दे दो। अमानत तो ये होनी चाहिए। तो हमें इस चीज़ को पेश नज़र रखना चाहिए। अगर मखलूक खुदा की तरफ से बंदों के कुछ हुकूक हमारे ऊपर हैं या कुछ ड्यूज हमारे ऊपर हैं, हम वो अदा करें, और खालिक कायनात के हैं तो वो अदा करें। तो बात यहाँ से चली कि हज साहिब इस्तेतात होने की सूरत में उम्र में एक मरतबा फ़र्ज है। हज जो है वो एक ऐसी इबादत है, इस पूरी दुनिया में, पूरी कायनात में किसी मजहब में ऐसी नहीं। अच्छा, इस्लाम का एक और तुर्रा इम्तियाज है, एक और शान है। आप देखें, इस्लाम इज्तमाईयत को पसंद करता है बनिस्बत इनफरादियत के। कैसे? आप अलहदा नमाज पढ़ें, नमाज हो जाएगी। आपने घर में नमाज पढ़ी, नमाज हो गई, लेकिन जब घर से चलकर मस्जिद में आकर बाजमात पढ़ी, 27 दर्जे ज्यादा सवाब, 27 दर्जे ज्यादा सवाब। क्या मतलब? अल्लाह चाहता है तुम अपने घरों से निकलो, मस्जिद में आओ, बाजमात पढ़ो, समझे। और इसमें एक और बात है जो मैं वाजे कर दूं, सरकार ने हुक्म यह दिया कि सुन्नतें घर में पढ़ो, फर्ज मस्जिद में पढ़ो। फरमाया घरों को कब्रस्तान नहीं बनाओ, घरों में भी नमाज पढ़ो, अपने घरों को कब्रस्तान ना बनाओ, घर में नमाज पढ़ो, सुन्नत घर में पढ़ो, फर्ज मस्जिद में पढ़ो, फिर बाकी सुन्नत घर में पढ़ो। अब आप कहेंगे ये तो बड़ी मुश्किल हो जाएगी, अब यहाँ से मैं नई कराची जाऊँ, सुन्नत पढ़ूँ, फिर उसके बाद आके यहाँ फर्ज पढ़ूँ, फिर मैं, ये तो मसला हो जाएगा। इसमें कोई ऐसी कोई लाजमी चीज़ नहीं है, यानी ये फ़र्ज नहीं करार दिया गया कि आप ऐसा करें, और उलमा ने इसकी इजाज़त दी है कि आप सुन्नतें, नवाफिल, फराइज मस्जिद में पढ़ सकते हैं, इस वजह से कि अब अगर आप छोड़ देंगे कि मैं घर जाके पढ़ूंगा तो पढ़ेंगे ही नहीं। घर में जाके कौन पढ़ता है? पढ़ता है कोई? नहीं पढ़ता ना। खैर, इसको यहीं पर ही रहने, घर में जाके भूल जाते हैं। तो इसलिए नवाफिल, फराइज, सुन्नतें मस्जिद में पढ़ सकते हैं, लेकिन हुक्म क्या है? अगर आपका घर करीब है तो आप ऐसा करें, और आपको ये उम्मीद है कि मुझसे ये तर्क नहीं होंगी, सुन्नतें मुझसे छूटेंगी नहीं, सुन्नतें आप घर में पढ़ें, मस्जिद में जाकर फ़र्ज पढ़ें, फिर वापस आकर सुन्नतें घर में पढ़ें, ये तरीका है। और अगर ये ख्याल हो कि मैं भूल जाऊँगा, मुझसे छूट जाएगी, तो फिर आप सुन्नत, फ़र्ज, नवाफिल ये सब आप मस्जिद में अदा कर सकते हैं। घर में अदा करने का मकसद ये कि फरमाया घरों को कब्रस्तान ना बनाओ, वहाँ भी नमाज पढ़ो, अल्लाह की इबादत करो। घर में पढ़ेंगे, बच्चा देखेगा बाप नमाज पढ़ रहा है, उसको पता चलेगा ये भी कोई इबादत है। बीवी देखेगी अगर वो भूल गई तो कहेंगे नमाज का वक्त हो गया, शौहर पढ़ रहा है तो चलो मैं भी, ये इसमें हिकमत। अच्छा, दूसरी बात क्या है? इज्तिमा को इस्लाम ने पसंद किया। अब देखिए, पहले इज्तिमा रखा 5 वक्त। ये 5 वक्त जो नमाज है, इज्तिमा है ना, यानी हम सब जमा होकर नमाज पढ़ रहे हैं। ये भी हो सकता था कि इस्लाम में कहा जाता सब मुसलमान अपने अपने घरों में पढ़ रहे, पढ़ सकते थे? नहीं, घरों से चलकर मस्जिद में आओ, और एक वक्त नहीं, 5 वक्त आओ। 5 वक्त, जब दिन में 5 मरतबा मुसलमान आपस में मिलेंगे, आपस में मिलेंगे और एक दूसरे से हाथ मिलाएंगे, तो मोहब्बत बढ़ेगी, खुलूस बढ़ेगा, एक दूसरे की खैरियत पूछेंगे। अब आप देखते हैं ना, अक्सर लोग नमाज में आते हैं बाजमात, और अगर किसी दिन नहीं आए तो हम पूछते हैं फला साहब नहीं आए, ये तो बड़ी पाबंदी से आते थे, पूछते हैं ना। फजर में एक साहब हैं जो रोज़ाना आते थे, आज नहीं आए, क्यों? इसलिए कि एक रूटीन है मुलाकात का, जब नहीं आते ख्याल होता है। इसीलिए इस्लाम ने रखा एक दूसरे की खबरगिरी करो, पूछो, मिलो, हाथ मिलाओ। और हदीस शरीफ के मुताबिक जब 2 मुसलमान मिलते हैं, आपस में हाथ मिलाते हैं, और दोनों के दिलों में एक दूसरे के लिए नफरत नहीं है, मोहब्बत है, फरमाया उनके जुदा होने से पहले गुनाह माफ हो जाते हैं। कितनी बड़ी बशारत। तो इसलिए एक इज्तिमा तो रख दिया दिन में 5 मरतबा, 5 वक्त नमाज, 5 वक्त मिलो। इसमें भी हो सकता था कि लोग काम कर जाते और कर जाते नहीं आते, यदि हमने तो घर में पढ़ ली, देर हो रही थी घर में पढ़ ली, सुबह जल्दी ऑफिस जाना था, इमाम साहब तो लंबी किरात कर देते, मैं वहीं पढ़ के निकल गया, किसी ने कहा मैं आके पीछे से पढ़ के चला गया, अक्सर तो घर में ही पढ़ के चले जाते। अच्छा, तो एक और इज्तिमा रख दिया हर 8वें दिन जुमे का इज्तिमा। अब आओ, अब कहां भागोगे? अच्छा, ये तो घर में भी पढ़ सकते हो, जुमा घर में नहीं पढ़ सकते? पढ़ सकते हो जुमा घर में? क्या खुद खड़े हो गए, बीवी बच्चों को बिठा दिया, खुतबा पढ़ के नमाज पढ़ ली? अगर ऐसा होता तो ये भी कर लेते घर में, चलो यही निमट के चले जाओ। तो नमाज की इजाजत तो दे दी कि अगर कोई मजबूरी है, कोई उजरे शरई है, चलो तुम घर में पढ़ लो, कोई ऐसा मसला नहीं। बीमारी की वजह से आप नहीं आ सकते, सर्दी शदीद है नहीं आ सकते, बारिश है शदीद नहीं आ सकते, पढ़ लो। जुमे के लिए नहीं है, आना है लाजमी, आना है लाजमी, और तैयारी भी करनी है। हर नमाज के लिए गुस्ल का हुक्म नहीं है, जुमे के लिए हुक्म है। हर नमाज के लिए अच्छे कपड़े पहनने का हुक्म नहीं, जुमे के लिए है। अब ऐसे भी नहीं कि आप मैंने कुछ ऐसे कपड़े पहन के नमाज के लिए आ जाएं, साफ सुथरे पाकीजा कपड़े होने चाहिए, लेकिन जुमे के लिए हुक्म है इहतमाम करो, इहतमाम करो। हदीस शरीफ के मुताबिक जिस आदमी ने, मुसलमान ने एक जुमे का इहतमाम किया, यानी बाकायदा उसने गुस्ल किया, साफ सुथरा लिबास पहना, उसकी नीयत है मैं जुमे की नमाज पढ़ने के लिए जा रहा हूँ, उसने जुमे की नमाज पढ़ी, आ गया, पूरा हफ्ता गुजर गया, फिर दूसरा जुमा आया, उसने फिर गुस्ल किया, साफ सुथरा लिबास पहना, फिर जुमे के लिए गया, हदीस शरीफ के मुताबिक एक जुमे से लेकर दूसरे जुमे के दरमियान जितने गुनाह थे सब माफ हो। कैसी बशारत है, फ्री में मिल रहा है सवाब, फिर भी नहीं ले रहे। कैफियत क्या है? कोई एहतमाम नहीं है, वही कपड़े पहने हुए हैं, ऑफिस जा रहे हैं, अरे यार चलो जुमा पढ़ते हुए निकल जाएंगे। अरे जुमा है, कोई मामूली चीज नहीं है, एहतमाम करो। अल्लाह के फरिश्ते नाजिल होते हैं, जुमा पढ़ने वालों के नाम लिखते हैं, नाम लिखे जाते हैं बाकायदा, अल्लाह की बारगाह में पेश होते हैं। इबादत का एहतमाम करो। एक इज्तिमा तो रख दिया रोजाना 5 वक्त, अब दूसरा इज्तिमा 8वें दिन जुमा, और उसमें यह कह दे कि घर में नहीं मस्जिद में, ठीक। इसके बाद 2 इज्तिमा सालाना, कौन से? ईद उल फितर, ईद उल अजहा, ये भी घर में नहीं हो सकता, इसके लिए तो जाना ही जाना है। खैर इसके लिए तो चले ही जाते हैं, क्या रोजे रखे ना रखे, लेकिन ईद उल फितर तो पढ़ेंगे, कुर्बानी करे ना करे ईद उल अजहा तो मनाएंगे। सरकार ने फरमाया जो कुर्बानी ना करे वो हमारी ईदगाह के करीब भी ना आए, यानी साहिब इस्तेदात होने की सूरत में, ऐसे नहीं कि खाने पीने ना, उसकी इस्तेदात है कि कर सकता है और फिर नहीं करता तो हमारी ईदगाह के करीब भी ना है। कुर्बानी की यह अहमियत। अब क्या हुआ, ईद, बल्कि ईदैन, ईद उल फितर और ईद उल अजहा, ये 2 इज्तिमा सालाना रख दिए, इसमें आना लाजमी है। क्यों? इस्लाम इज्तिमाइयत चाहता है, इस्लाम सबको जमा करना चाहता है, इस्लाम सबको मिलाना चाहता है। दुनिया अलग करती है, दीन मिलाता है। जातों ने, फिरकों ने, नामों ने, कबीलों ने, लिबास ने, मुल्कों ने, शहरों ने अलग कर दिया, और जब जहां भी नमाज हुई उसने सबको एक कर दिया, सबको मिला दिया। पास खड़े होने वाले से पूछते हो तू कौन सी जात है? पठान है, पीछे चले जाओ। नहीं मैं महाजिर हूं, मैं आ गया हूं। तुम सिंधी है, तुम तीसरी सफ में, तुम फला, तुम और पीछे। नहीं, जो पहले आ गया कोई भी है पहले, जो बाद में आया बादशाह भी है तो पीछे। ये है इस्लाम का निजाम, बात समझ गए? तो अब कितने इज्तिमात हो गई, एक तो हो गया दिन में 5 मरतबा, दूसरा हुआ 8वें दिन जुमा, तीसरा हुआ सालाना वो 2 इज्तिमा ईदैन, ईद उल फितर और ईद उल अजहा, उसके लिए भी ये के इहतमाम करें। अच्छा, यहाँ कैफियत क्या होती है? सारी रात, ईद की रात जो लैलतुल जायजा है, शॉपिंग हो रही, सुबह सो गए पढ़ के, अब उसके बाद क्या हुआ, अब सुबह अखबार लेके बैठे, कहाँ नमाज हो रही है? 8 बजे अखबार लेके भागे, अब जैसे ही पहुंचे पता चला खुतबा हो रहा है, अरे यार यहाँ तो निकल गई, जल्दी से अखबार खोलो, अब आगे कहाँ बाकी है? उन्होंने कहा वो 10 बजे एक और मस्जिद में, गाड़ी में बैठे भागे उधर जाओ। ये हमारी कैफियत, خیر بہرحال پڑھ لیتے ہیں پھر بھی. ان تمام اجتماعات کے بعد ایک اور اجتماع ہے جو ان سب اجتماعات سے بڑھ کر اجتماع ہے اور اس کا ثواب ان سب سے زیادہ ہے, اور وہ حج کا اجتماع. اس میں کیا ہوا, جو دن کا اجتماع ہے ایک دن کا, یعنی دن میں پانچ وقت نماز, اس میں صرف علاقے والوں کو جمع کر دیا, ٹھیک ہے نا, پورے شہر والے تو جمع نہیں ہوئے کہ سارے شہر والے ایک ہی مسجد میں آ جائیں, ایسا تو نہیں ہوا نا, اپنی اپنی علاقے کی مسجدوں میں چلے جاؤ. اللہ تعالیٰ نے دن میں جو پانچ اجتماعات رکھے نماز کے, اس میں صرف علاقے والوں کو جمع کر دیا. جو آٹھویں دن رکھا اس میں بھی علاقے والوں کو جمع کر دیا. جو سالانہ دو اجتماع رکھے عیدین کے, اس میں بھی علاقے والوں کو جمع کر دیا. اکثر ایسا ہوتا ہے کہ دوسرے علاقے میں بھی چلے جاتے ہیں لیکن ایک ہی شہر میں. لیکن ان تمام اجتماعات پر جو افضل ہے, جو بھاری ہے, جو ثواب میں, جو مرتبے میں, جو رتبے میں, جو عظمت میں اور بخشش میں, انسان کی بخشش میں جو سب سے زیادہ بڑا اجتماع ہے وہ حج کا اجتماع ہے, وہ اپنے گھروں میں علاقوں میں نہیں رکھا. یہ سارے اجتماعات میرے بندوں تم اپنے اپنے علاقوں میں کرتے رہو, لیکن یہ ایسا اجتماع ہے کہ یہ تم اپنے گھر میں نہیں, یہ تم میرے گھر میں کرو. سب کو اپنے گھر میں بلا لیا, سب کو کھینچ لیا, کوئی مشرق سے آ رہا ہے, کوئی مغرب سے, کوئی جنوب سے, کوئی شمال سے, کوئی یورپ سے, کوئی امریکہ سے, کوئی کینیڈا سے, پوری کائنات سے سب کھینچے چلے آ رہے ہیں. کہاں, بیت اللہ میں. سب میرے گھر میں جمع ہو جاؤ, سب کو یہیں جمع ہونا ہے, اب تم سال میں ایک مرتبہ میرے پاس آ جاؤ. سب کو وہاں جمع کر دیا, اور جمع کر کے لباس بھی ایک کر دیا. نماز میں سب کے لباس مختلف ہیں, جمعے میں سب کے لباس مختلف ہیں, عیدین میں تو کچھ زیادہ ہی مختلف, اس کے تو کہنے ہی کیا ہے, کوئی پینٹ شرٹ میں آ رہا ہے تو کوئی کسی میں آ رہا ہے, کسی کا پائچہ اوپر ہے تو کسی کا نیچے, عجیب عجیب سمجھ رہے ہیں ہم بہت اچھے لگ رہے ہیں ورنہ شکل دیکھو تو عجیب سی. خیر بہرحال وہ تو لباس ہی الگ, لیکن حج میں سب کا لباس ایک کر دیا. اب تم میرے گھر میں آئے ہو تو جو میں کہتا ہوں وہی لباس پہننا, لباس بھی ایک, زبان بھی ایک, نیت بھی ایک, قبلہ بھی ایک, رسول بھی ایک, قرآن بھی ایک, سب ایک. اب اس میں تبدیلی نہیں ہے, اگر بادشاہ ہیں تو وہی دو بغیر سلی چادریں. آپ کہیں میں اس کو سی لوں ذرا سا, نہیں, سینے کی گنجائش نہیں. لیکن مسئلہ کیا ہے, اس میں بھی بڑی دلچسپ بات ہے اور وہ بڑی ضروری بھی ہے. دیکھیں آپ حج پہ جائیں تو اس کا طریقہ سیکھیں. سب سے پہلے احرام باندھنے کا طریقہ سیکھیں, سب سے پہلے شروع یہیں سے ہو رہا ہے. گھر سے احرام باندھ کے جاتے ہیں نا, اچھا کو جائیں گے نہیں, ہم ایئرپورٹ پہ باندھ لیں گے. بھائی کیوں باندھ لیں گے, آپ یہاں سے باندھ کے چلے جائیے. نہیں جی نہیں, وہیں باندھ لیں. اچھا وہاں بھی باندھیں تو کم سے کم تھوڑی سی شرم حیا ہونی چاہیے, سب کے سامنے ہی باندھ رہے. وہاں وہ اعلان کر رہے ہیں, دیکھیں یہاں پر جو ہے طریقہ یہ ہے کہ ایک الگ جگہ بنائی گئی ہے, آپ سب ادھر چلے جائیں, وہیں لانج میں کھڑے کھڑے. خیر بہرحال کچھ تہذیب تمدن ہونا چاہیے, ٹھیک ہے نا. آپ یہ دیکھیں کہ بچے بھی ہیں, عورتیں بھی ہیں, مرد بھی ہیں, گھر سے باندھ کے چلے جائیں یا پھر وہاں جو جگہ بنائی ہے وہاں باندھ کے چلے. کچھ لوگ جہاز میں ہی باندھ لیتے, وہیں دو سیٹوں کے درمیان کھڑے ہو گئے, وہیں باندھ لیا, کوئی پرواہ نہیں کہ کون بیٹھا ہے کیا ہے. تھوڑی سی عقل ہو, سمجھ ہو, تہذیب ہو, تمدن ہو کہ آپ جب یہ کام کر رہے ہیں تو آپ علیحدہ جا کر کو نہیں. سب سے بہتر چیز آپ گھر سے باندھ کے چلے جائیں, کریں جی احرام کی پابندی ہے, میں نے کہا نیت کرنے کی ضرورت ہی نہیں ہے. جب آپ نیت کریں گے تب پابندی ہوگی. آپ نے احرام پہن لیا, آپ ٹوپی پہن سکتے ہیں, آپ نے نیت ہی نہیں کی. جب آپ نیت کریں گے فوراً پابندی شروع ہو جائے گی. آپ احرام باندھ لیں, جہاز میں بیٹھ کے نیت کر لیں, بات ختم ہو گئی. تو اس لیے بڑا ضروری ہے. دوسری یہ کہ باندھنے کا طریقہ کیا ہے. کسی کا احرام اتنا نیچا کہ وہ زمین کے ساتھ لگتا ہوا جا رہا ہے, اور کسی کا اتنا اونچا کہ گھٹنوں سے تھوڑا سا ہی نیچا ہے, عجیب سی کیفیت. اور پھر وہ پہن کے پھر اب آگے خیر کہنا نہیں چاہیے. بہرحال تو پھر اس لیے پہلے سے یہ سوچنا چاہیے کہ ہم اس کا طریقہ سیکھ لیں کہ کس طرح باندھنا ہے, کس طرح نہیں باندھنا. اور اس کے بعد کوئی صاحب یہیں سے یہ کندھا کھول کے چلے جا رہے ہیں, کیا ہوا بھائی, نہیں یہ کندھا کھولنا ضروری ہے. بھائی ابھی طواف شروع نہیں ہوا, آپ طواف میں کریں گے. نہیں جی نہیں, یہ مسئلہ ہے ان کا. اچھا ٹھیک ہے, آپ ہم سے زیادہ بہتر جانتے. تو اس لیے بہتر کیا ہے, جو لوگ حج پہ جا رہے ہیں پہلی چیز سب سے پہلے احرام پہننے کا طریقہ سیکھیں. اپنے جسم کی نمائش نہ کریں کہ ہاں ہم بہت وہ ہیں، احرام اتار دیے سب کے سامنے پھر رہے ہیں صحیح. حج میں ایک صاحب ہمارے ساتھ تھے، وہ اوپر کا تو پہنتے ہی نہیں تھے، نیچے کا ہی پہنتے تھے، جیسے کوئی وہ ابھی کشتی لڑنے کے لیے آ رہا آدمی، بڑی مشکل سے ان کو پہناتے تھے. خیر بہرحال کہا نہیں مجھے گرمی لگتی ہے، تو ان کا پھر قمیض کیسے پہنتے ہو، قمیض تو پوری سلی ہوئی ہوتی ہے، تو ویسے بھی بغیر سلا. کہنے کا مقصد یہ ہے کہ دیکھیے ہر چیز میں تہذیب تمدن ہونا چاہیے، شرم و حیا ہونی چاہیے، چاہے مرد ہو یا عورت ہو، شرم و حیا ہونا ضروری، تہذیب ہونا ضروری. اسلام ہمیں تہذیب سکھاتا، اسلام ہمیں تمدن سکھاتا. اس لیے جب بھی آپ جائیں، عمرے کے لیے جائیں یا حج کے لیے جائیں، خصوصاً حج کے لیے کیونکہ اس میں آپ کو زیادہ دن احرام میں، عمرے کے لیے تو گئے آپ نے فوراً عمرہ کے احرام کھول، لیکن حج میں 3 دن تو کم سے کم احرام میں ہیں ہی ہیں، تو اس لیے ان تمام چیزوں کا خیال رکھیں، لیٹنے میں خیال رکھیں، اٹھنے بیٹھنے میں خیال رکھیں، ہر چیز میں خیال رکھیں. وہ صحیح بات ہے کہ ہر آدمی جو ہے وہ تہمت نہیں بنتا، بہت سے لوگوں نے کبھی پہنا ہی نہیں تو ان کو ظاہر ہے مشکل ہوتی، لیکن جب اگر اس کا طریقہ سیکھ لیں گے کہ کس طرح کرنا ہے تو آپ کے لیے کوئی مسئلہ نہیں ہو. دوسری چیز کیا ہے، قرآن نے کہا ولا رفس ولا فسوق ولا جدال فی الحج، حج میں نہ لڑائی ہے، نہ فسق و فجور ہے، نہ گالم گلوچ ہے، کچھ نہیں ہے. اور یہ ساری چیزیں ہوتی ہیں، ساری چیزیں ہوتی ہیں. ذرا سی مصیبت ہوئی فوراً معلم کو گالی، جو آپ کا وہ ہے کپتان کہیں یا کپتان تو خیر نہیں کہنا چاہیے، لیڈر جو گروپ لیڈر ہے اس کو گالی، یہ اس کی وجہ سے ہو رہا ہے. ذرا سی مصیبت ہوئی فوراً اس کو، کیوں؟ اس نے کیا ہے، صبر، برداشت. جتنا صبر کریں گے اللہ تعالیٰ اجر عطا کرے. اپنی زبان کو ہم خراب نہ کریں، اپنی زبان کو خراب نہ کریں. بہت سے لوگ کہتے ہیں اگر میں یہاں، اگر یہ پاکستان میں ہوتا نا تو میں دیکھ لیتا، یہ معلم اگر پاکستان میں ہوتا، میں نے کیوں ہوتا بھائی، یہ یہاں پر ہی ہے بیچارہ، یہ کیوں جائے گا پاکستان، کہنا وہاں آتا تو میں دیکھ لیتا، میں نے کہا آئے گا ہی نہیں. خیر بہرحال یہ بڑے بڑے تماشے وہاں پر ہوتے ہیں، تو اس لیے ہمیں چاہیے کہ ہم جو کام بھی کریں ہم اس کو سیکھ لیں پہلے. بہت سی چیزیں ہیں نا جو آدمی نیا کرتا ہے، تو حج کرنے جائیں اس کے تمام اراکین سیکھیں، احرام باندھنے کا طریقہ سیکھیں، نیت کرنے کا طریقہ سیکھیں. ابھی اسی عمرے میں ایک صاحب نے، اچھا ایک بات اور ہے کہ جو جتنے بھی گروپ ہیں وہ سب کتابیں دیتے ہیں، اس کتاب میں سارا طریقہ موجود ہے، کس طرح احرام باندھنا ہے، نیت کرنی ہے، کیا کرنا ہے، طواف کس طرح کرنا، ہر چیز. اس کو اٹھا کر بھی نہیں دیکھ، کتاب لے آ کے رکھ دی. حالانکہ اگر آپ اس کو پڑھیں اور کچھ سمجھ میں نہ آئے تو سمجھنے کی کوشش کریں تو کوئی مسئلہ نہیں ہے، کوئی اتنا مشکل نہیں ہے حج کرنا یا عمرہ کرنا. اس کے جو اراکین ہیں آپ سمجھ لیں، اس کے فرائض کیا ہیں، اس کے سنتیں کیا ہیں، ساری چیزیں آپ سمجھ لیں. خاص طور پہ فرائض، کہ اگر وہ فرض چھوٹ گیا تو حج ہی نہیں ہوگا. اب گزشتہ عمرے میں رجب میں جب میں گیا تو اس وقت سب کچھ بتایا گیا جو لوگ گئے، لیکن ایک صاحب نے طواف کرتے میں ان کو پریشانی ہوئی، ایک دو چکر لگا کے واپس آ گئے، مجھ سے نہیں ہو رہا، طواف بھی مکمل نہیں کیا اور صحیح تو کی نہیں، اور آ کر احرام بھی کھول دیا. ایک اور صاحب نے، انہوں نے طواف کر لیا لیکن صحیح کرنے میں کچھ مسئلہ ہوا، رہے نہیں یہ چھوڑ دو، وہ آ گئے. ایک تھے، انہوں نے شلوار کے اوپر ہی احرام باندھ لیا کہ مجھ سے تو بندے گا ہی نہیں، یہ تو مسئلہ ہو جائے گا، مجھ تو کھل جائے گا مجھ سے تو، یہ تو میں تو پھر بڑی مسئلہ ہوگا، یہ تو عزت کا سوال، شلوار کے اوپر باندھ لیا. تو کہنے کا مقصد یہ ہے کہ یہ ایسا وہ نہیں ہے، ہمیں سیکھنا چاہیے. اگر ہم سیکھیں گے تو ہم سمجھیں گے اور اس پر عمل کریں گے. یہ ساری چیزیں جو ہیں یہ میں اس لیے بتا رہا ہوں کہ آپ حضرات بھی اللہ تعالیٰ آپ کو یہ توفیق دے کہ حج کے لیے، عمرے کے لیے جائیں، تو پہلے سے یہ تمام چیزیں سیکھ لیں، احرام باندھنے کا طریقہ، نیت کا طریقہ، کس طرح ہمیں جانا ہے، کس طرح کرنا ہے. بیت اللہ پر پہلی نگاہ پڑے تو جو دعا مانگو قبول، پہلے سے سوچ لو کیا مانگنا ہے اور وہی دعا مانگو، انشاءاللہ قبول ہے. زمزم پیتے وقت پیتے رہو، دعا مانگتے رہو، قبول ہی قبول. بیت اللہ کو نگاہ بھر کر دیکھو، یعنی وہاں بیٹھ جاؤ بیت اللہ کے پاس، اور کچھ بھی نہ پڑھیں آپ، کوئی تسبیح نہ پڑھیں، صرف دیکھ رہے ہیں، ہر پلک جھپکتے میں دس نیکی، وہاں تو پروردگار عالم اپنی رحمتیں برکتیں لٹا رہا ہے, بلا اسی لیے رہا ہے کہ رحمتوں سے بھرپور کر کے بھیجنا, اس کی بخشی کر کے بھیجنا, اس کے گناہوں کو معاف کر کے بھیجنا. یعنی خالی بیٹھے دیکھتے رہیں تو فری میں نیکی مل رہی. کتنی دفعہ پلک جھپکو گے, ہر پلک جھپکتے میں دس نیکی. طواف کرنے والوں پر الگ نیکی, رحمتیں الگ نازل ہو رہی ہیں, دیکھنے والوں پر الگ نازل ہو رہی ہیں, اتنی رحمتیں برکتیں ہیں وہاں پر. تو ایسے مقام پر جب جانا ہے تو وہاں کے آداب کو ملحوظ رکھنا ہے. وہاں پہ زور سے نہیں بولنا ہے, چیخنا نہیں ہے, چلانا نہیں ہے, گالی نہیں دینی. حرم میں گالی دیتے ہوئے دیکھ, حرم میں کھڑے ہو کر لوگ گالیاں دے رہے ہیں, حرم میں کھڑے ہو کر چیخو پکار کر رہے ہیں, ایک دوسرے سے لڑائی کر رہے ہیں. ہم نے کہا خدا کے لیے یہاں آپ چھوڑ دیں, یہاں سے باہر چلے جائیں, یہ تو اللہ کا گھر ہے, اس کو تو کم سے کم چھوڑ دیں. ہاں باہر آپ چلے جائیں جو بھی کریں, اول تو باہر بھی نہیں کرنا چاہیے, لیکن بہرحال کم سے کم اتنا ادب تو ہو. اس لیے کہ اسلام ادب سکھاتا ہے, ادب, با ادب با نصیب, بے ادب بے نصیب. جو با ادب ہوگا وہ کسی بھی بارگاہ میں جائے گا با نصیب ہوگا, اور جو بے ادب ہوگا وہ کسی بھی مقام پر جائے گا بد نصیب ہی رہے گا, چاہے وہ حج کر کے بھی آ جائے تو بد نصیب رہے گا. اس لیے کہ ادب نہیں ہے, ادب نہیں ہے. ادب جہاں بھی ہوگا اور مؤدب آدمی, ہر جگہ اس کی عزت ہوگی اور ہر جگہ اس پر رحمتوں کی برسات ہوگی. اس لیے ان تمام چیزوں کو اپنے پیش نظر رکھنا چاہیے. تو حج ایک ایسی عبادت ہے, ایسا اجتماع ہے جو کسی مذہب میں نہیں. اب آپ دیکھیں عیسائیت میں اتوار کے دن ان کی عبادت ہے, ہفتہ یا اتوار دو دن ہیں غالباً, اور وہ کیا ہے, وہاں جا کے گھنٹی بجاتے ہیں اور ان کی جو کتاب ہے وہ پڑھتے ہیں, اس کے کچھ حصے پڑھتے ہیں, پوری تو نہیں, وہ پڑھی جاتی ہے یا سنی جاتی ہے, میوزک بجتے ہیں, گھنٹیاں بجتی ہیں, اور ایک ہفتے میں گناہ معاف کرا کے آ جاتے ہیں. پورے ہفتے جو کچھ گناہ کیے چلو بھائی معاف ہو گئے, آ کے پھر شروع, اب تو ہم پاک ہو گئے, پھر دوبارہ شروع. ان کی عبادت یہ ہے, کوئی جاتا ہے کوئی نہیں جاتا, لیکن اسلام نے ایسی عبادت رکھی کہ دن میں پانچ مرتبہ میری بارگاہ میں آؤ, اور یہ نہیں تو آٹھویں دن جمعے کو میری بارگاہ میں آؤ, اور یہ نہیں تو عیدین, عید الفطر, عید الاضحیٰ میں آؤ, اور یہ نہیں تو حج کے موقع پر سب کے سب مل کر میری بارگاہ میں آؤ, اور میں ایسا غفور الرحیم ہوں کہ سب کے گناہوں کو معاف کر دوں. ایک بزرگ حرم میں سو رہے تھے, حج کے بعد, حج کرنے کے بعد حرم میں سو گئے, خواب میں دیکھا دو فرشتے آئے, ان کے پاس بیٹھ گئے. ایک نے دوسرے سے پوچھا اس سال کتنے لوگ حج کرنے آئے, کہا ایک لاکھ یا اس سے زیادہ. اچھا کتنوں کا حج قبول ہوا, کہا ایک کا بھی نہیں. یہ کہہ کے چلے گئے, وہ بیدار ہو گئے, آنکھ کھل گئی, ارے یہ کیا بات ہوئی, ہم اتنی دور سے آئے اور کسی کا حج قبول نہیں, میں بھی تو حج کرنے والوں میں تھا. بڑے پریشان ہوئے, روئے, گڑگڑائے, مولا یہ کیا معاملہ ہے, لوگ کہاں کہاں سے آئے اور حج قبول نہیں. بہت روتے رہے, گڑگڑاتے رہے. دوسرے دن پھر سوئے, دیکھا وہی فرشتے دوبارہ آئے, پھر سوال کیا کتنے آئے, انہوں نے کہا اتنے آئے. کتنوں کا حج قبول ہوا, کسی کا نہیں. کہا پھر کہاں ایک کا قبول ہوا, کہا وہ حج کرنے نہیں آیا لیکن قبول ہو گیا, اور اسی کے صدقے میں جتنے آئے تھے ان کا بھی ہو گیا. اب ان کو تشویش ہوئی, وہ کون ہے, کہا وہ ایک موچی ہے جو فلاں علاقے میں رہتا ہے, اس نے حج کے لیے پیسے جمع کیے تھے, اس کی نیت تھی کہ مجھے حج کرنا ہے, پورے سال وہ پیسے جمع کرتا رہا, ایک طرف ڈالتا رہا ڈالتا رہا, اس سال اس کے پیسے پورے ہو گئے, یعنی جو آنے جانے کا خرچ تھا وہ پورا ہو گیا, بڑا خوش تھا کہ مجھے موقع مل جائے گا, سعادت حاصل ہو جائے گی. جب اس نے حج کا ارادہ کیا اور نکلنے لگا تو اس کے گھر کے دروازے پر دستک ہوئی, اس نے جا کر دیکھا تو پڑوس کی ایک چھوٹی بچی کھڑی تھی, اس نے کہا کیا بات ہے, کہا کہ ہمارے گھر میں فاقے ہو رہے ہیں, ہمیں کچھ چاہیے. اچھا تمہارے گھر میں فاقے ہو رہے ہیں, اس کو بڑی حیرت ہوئی اور کہا اچھا تم جاؤ میں کچھ کرتا ہوں. اپنے دل میں سوچنے لگا کہ میرا پڑوسی ہے یہ بھوکا مر رہا ہے اور میں حج کے لیے جا رہا ہوں, اس نے وہ حج کے پیسے جا کر ان کو دے دی, کہا اس سے تم اپنے اہل و عیال کا انتظام کرو اور جو بھی کام کرنا ہے کھانے پینے کا ہر چیز کا وہ کر لو. اور دل میں سوچا کہ میں آئندہ سال حج کر لوں گا. कहा इस वजह से, उसके इस ईसार और कुर्बानी की वजह से अल्लाह ने उसका हज भी कबूल कर लिया, उसके सदक़े में सबका हज कबूल कर लिया। ये अल्लाह रब्बुल आलमीन की शान। इंसान को नियत रखनी चाहिए, नियत का सवाब जाया नहीं होता। नियत आप कर लें सवाब शुरू हो जाएगा, नियत उसका सवाब पहले से शुरू हो जाता। तो अगर हज की नियत कर ली सवाब शुरू हो जाएगा। इसलिए अगर जिन लोगों ने हज नहीं किया और वो साहिब इस्तेतात है तो उनको चाहिए कि वो हज करें। अगर साहिब इस्तेतात होने के बावजूद हज नहीं करेंगे तो फिर अल्लाह तबारक व ताला की बारगाह में जवाबदेह होंगे। हज एक ऐसी इबादत है, आप देख लें जितने भी मजाहिब इस वक्त मौजूद हैं, यहूदियत, ईसाइयत, हिंदू मजहब, बुद्ध मजहब और इसके अलावा जितने भी रिलीजियन इस वक्त मौजूद हैं, उन सब का जायजा ले लें, किसी में ऐसी अजीम शान इबादत है ही नहीं, किसी में भी नहीं। और दूसरी बात, जब इस पूरे हज का आप जायजा लें, यानी मीना से अराफात, अराफात में फिर पूरा दिन गुजारना, फिर रात मुजल्फे में गुजारना, फिर रमी शैतान की कंकरी मारना, उसके बाद तवाफ ज़ियारत, फिर वापस आना, ये जितनी भी चीज़ें हैं, जब हम पूरे का जायज़ा लें तो हमें पता ये चलता है कि हज अल्लाह ताला के महबूब बंदों की अदाओं का नाम है, महबूब बंदों की अदाओं का नाम है। मीना अराफात में क्यों जा रहे हैं, मुजदलफे में रात क्यों गुजार रहे हैं, हज़रत आदम और हज़रत हव्वा सलामुल्लाह अलैहा ने वहां पर रात गुजारी, तुम भी रात गुजारो। शैतान को कंकर ही मार रहे हैं, क्यों मार रहे हैं, एक पत्थर है, बल्कि अब तो पूरी दीवार हो गई, शैतान भी लंबा चौड़ा हो गया, शैतानियत बढ़ रही है ना, पहले इतने सा पिलर था, इधर से मारो उधर से, अब तो पूरी दीवार बना दी और इतना लंबा चौड़ा कि कई फ्लोर लंबा हो गया, कई फ्लोर लंबा हो, 3 फ्लोर तो हैं कम से कम मेरे ख्याल से, नीचे से मारो ऊपर से मारो तीनों जगह से मारो, इतना पिटता है लेकिन बाज नहीं आता, फिर ढीठ हो गया सर। तो अब हम क्यों मारे, नहीं तुम्हें मारने, इब्राहिम खलीलुल्लाह अलैहि सलाम की सुन्नत है, हमें तो कुछ नहीं करना ना, नहीं तुम्हें करना है, क्यों, मेरे महबूब बंदे की सुन्नत, उन्होंने कंकर ही मारी। इसने मैं कहा इब्राहिम कहाँ जा रहे हो, अरे ये ऐसे ही ख्वाब है, अपने बच्चे को लेके जा रहे हो जिबा करने के लिए, तो ख्वाब है, ख्वाब तो ऐसे ही होता, कंकर उठाई मारी, भागा वहां से, फिर चले हजरत इस्माइल को लेकर और रस्सी भी हाथ में और छुरी भी हाथ में, उसने देखा अरे ये तो पहुंच जाएंगे, फिर एक कोशिश और करके देख लूं, फिर आया इब्राहिम, अरे अपने बेटे को ज़िबा कर रहे हो, को किसी ने आज तक ऐसा किया, ये तो ख्वाब है, ठहर तेरे, उठा के फिर मारी, फिर भागा। तीसरी मरतबा बड़ी शिद्दत के साथ, इन्होंने भी शिद्दत के साथ मार दी, ऐसा भागा कि फिर आए ही नहीं। अब वो तो चला गया लेकिन मार कयामत तक पड़ रही, मार कयामत तक पड़ रही है, क्यों, उस मकाम को निस्बत हो गई शैतान से, उस मकाम को निस्बत हो गई शैतान से, कयामत तक मार पड़ रही। अब निस्बत की बात देखो कैसी दिलचस्प बात है, हजरे असफद को चूम रहे हैं, क्यों, काला पत्थर बिल्कुल सिया, कोई खूबसूरती नहीं, बिल्कुल सिया पत्थर चूम रहे और ऐसे चूम रहे कि एक दूसरे को धक्के देकर और इतना रश कि जाते चूमने के लिए और वापस आते लोगों के कंधों के ऊपर, वहां जाके गिरे, पता ही नहीं क्या हुआ। इसीलिए हुक्म यह कि औरतों को नहीं जाना चाहिए, ऐसे भीड़ में रश में ना घुसें। और हैरत की बात यह कि वहां भी गालियों का सिलसिला है, एक दूसरे को किरबान पकड़ के चूमने में भी, वह हजरत भी देख रहा होगा ये मुसलमान है ये क्या कर रहे हैं। उसको चूमा, क्यों चूमा, इसलिए कि मेरे रसूल ने चूमा, हुजूर के लबे मुबारक लगे, कयामत तक चूमा जा रहा। तो जिस पत्थर को निस्बत हो गई शैतान से, कयामत तक मार पड़ रही है, और जिस पत्थर को निस्बत हो गई हबीब रहमान से, कयामत तक चूमा जा रहा, कयामत तक चूमा जा रहा। इसीलिए कहते हैं महबूबों से निस्बत रखो चूमा जाएगा, महबूब बंदों से निस्बत रखो चूमा जाएगा, शैतानों से निस्बत ना रखो वरना क्या होगा, मार पड़ेगी। शैतानों से निस्बत ना रखो, शैतानों से आप समझ रहे होंगे मैं क्या कहना चाहता हूं, اللہ کے محبوب بندوں سے نسبت رکھو, بڑی عزت ہوگی, ہر جگہ چوما جائے گا, سر پہ بٹھایا جائے گا, عزت کی جائے گی, اور شیطانوں سے نسبت مار پڑے گی. اسی لیے شیطان جہاں بھی ملے مارو, کسی بھی روپ میں ہو مارو اس کو. تو کہنے کا مقصد یہ کہ محبوب بندوں کی اداؤں کا نام ہے. صفا مروہ پہ دوڑ رہے ہیں, کیوں دوڑ رہے ہیں, ہمیں کیا کرنا ہے؟ نہیں, میری بندی دوڑی ہے, تمہیں بھی دوڑنا ہے. ہمیں کس کے لیے پانی تلاش کرنا ہے؟ ارے کرنا ہو نہ کرنا ہو, میری بندی کی ادا ہے, جاری کر دیا ہم نے, کرنا ہے تمہیں. اور جہاں تک وہ تیز چلیں تمہیں بھی تیز چلنا ہے, اور جہاں آہستہ ہو گئی تمہیں بھی آہستہ ہو. کیسا اہتمام کیا جا رہا ہے؟ اس ادا کو کس طرح جاری کر دیا کہ اسی انداز میں جاری کر دیا. جب ان کو خیال آتا تھا کہ حضرت اسماعیل علیہ السلام پیاس کی شدت میں ہوں گے اور وہ نظر نہیں آتے تھے, تو تیز دوڑتی تھی اور پھر آہستہ ہو جاتی تھی. تو جہاں تک میری بندی تیز چلی ہے تم بھی تیز چلو, اور جہاں وہ آہستہ ہو گئی تم بھی آہستہ ہو. کہنے کا مقصد یہ ہے, اس کے محبوب بندوں کی اداؤں کا نام, نسبتوں کا نام ہے. مقام ابراہیم کیا ہے؟ ایک پتھر ہے, ایک نبی کا نشان قدم. نبی نے اپنا سر نہیں رکھا, اپنا ہاتھ نہیں رکھا, دستے مبارک نہیں رکھا, قدم رکھا, قدم. اور پتھر بھی کیسا خوش نصیب تھا, اس نے سوچا ہوگا آج تو ابراہیم خلیل اللہ نے قدم رکھا ہے, اپنے آپ کو اتنا نرم کرو, اتنا نرم کرو کہ ان کا نشان قدم لے لو. اور واقعی اس نے اتنا نرم کیا کہ پورا نشان قدم موجود. اسی جگہ کو قرآن نے کہا وَاتَّخِذُ مِن مَقَامِ إِبْرَاهِيمَ مُسَلَّى, اے محبوب صلی اللہ علیہ وسلم مقام ابراہیم کو مسلح بنا لیجئے. سرکار نے پوچھا نا کہ امام کہاں کھڑا ہو, صحابہ نے مختلف تجویزیں دیں. سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے تجویز پیش کی, یا رسول اللہ صلی اللہ علیہ وسلم مقام ابراہیم کو مسلح بنا لیجئے. انہوں نے تجویز پیش کی, وحی ربانی نے تائید کر دی, وَاتَّخِذُ مِن مَقَامِ إِبْرَاهِيمَ مُسَلَّى, محبوب مقام ابراہیم کو مسلح بنا لیجیے. نسبت, ہم تو نسبتوں والے ہیں, اور نسبتوں والے کیا کرتے ہیں؟ چومتے ہیں جا کر, اور جو نسبتوں والے نہیں ہیں وہ روکتے ہیں, نہیں شرک شرک ہٹو. اب میں دیکھ رہا ہوں اور آپ لوگ بھی دیکھ چکے ہیں, آپ لوگ بھی دیکھ چکے ہیں جو جا چکے ہیں, وہ بیچارہ کھڑے کھڑے تھک جاتا, ہاں شرک شرک شرک. اچھا وہ سوچتا ہے کہ یہ اردو جانتے ہیں, عربی نہیں جانتے, تو ان بیچاروں نے کچھ اردو کے الفاظ بھی سیکھ لیے. وہ کہتا ہے بھائی منع, نہیں منع, اما منع, دو تین الفاظ انہوں نے سیکھ لیا عربوں نے, بہن منع, غلط یعنی نہیں چوم. وہ بیچارے چوم رہے ہیں, اور ہو سکتا ہے بعض اسی کو چوم کے چلے جاتے ہوں گے جو روک رہا ہے. وہ بیچارہ روک رہا ہے اور لوگ چوم رہے ہیں. میں سوچنے لگا یہ بیچارہ خامخواہ اپنی انرجی ضائع کر رہا ہے, چومنے والے تو چوم ہی رہے ہیں اور چومتے رہیں. آخر میں ایک دفعہ تو ایسا بھی ہوا کہ بیچارہ ہاتھ باندھ کے کھڑا ہو گیا, چلو چومتے رہو, اس کی تو ڈیوٹی ہے نا, کیا کرے, آخر وہ کھڑا ہو گیا. تو جو محبت والے ہیں وہ تو ان جگہوں کو بھی چومتے ہیں جہاں قدم مبارک پڑ جائے, ہمارے لیے تو وہاں کا ذرہ ذرہ جو ہے وہ چومنے کے قابل. آر حضرت امام اہل سنت نے فرمایا تھا کہ یہاں پر سر کے بل چلنے کا مقام, سر کے بل چلنے کا مقام, یہ ایسا مقام ہے. فرمایا فرمایا حاجیوں آؤ شہنشاہ کا روزہ دیکھو, کعبہ تو دیکھ چکے, اب کعبے کا کعبہ دیکھو. کعبہ تو تم نے دیکھ لیا, اب کعبے کا کعبہ دیکھو. پھر فرماتے ہیں غور سے سن تو رضا, کعبے سے آتی ہے صدا. غور سے سن تو رضا, کعبے سے آتی ہے صدا. میری آنکھوں سے میرے محبوب کا روزہ دیکھو, میری آنکھوں سے میرے محبوب کا روزہ دیکھو. یہ تمہاری آنکھیں میں نے ہی تو دی ہیں, یہ میری آنکھیں ہیں, میری آنکھوں سے میرے محبوب کا روزہ دیکھو. یہ مقام ہے عاشقوں کا, ان سے پوچھو. نسبتوں والے ہیں, اور جن کے نسبت اور نسبت کی قدر نہیں جانتے تو ان کے لیے کچھ بھی نہیں. خیر آج کی اس گفتگو کا حاصل یہ ہے, پہلی چیز کہ اگر ہم صاحب استطاعت ہیں, ہم پر حج فرض ہے, تو ہمیں ابھی سے نیت کر لینی چاہیے کہ انشاءاللہ ہم حج کریں گے. اور جب انسان نیت کر لے تو اللہ تبارک و تعالیٰ ضرور ضرور اس کی مدد فرماتا. کیونکہ میں نے واقعہ بیان کر دیا کہ اکثر لوگ ہیں جن کی توجہ ہی نہیں, ادھر ادھر پیسے ضائع کرتے ہیں گھومنے میں پھرنے میں, اس میں وہی اگر جمع کر کے ایک فرض ادا کر لیں تو کتنی اچھی بات ہو جائے. دوسری چیز یہ کہ جب آپ کو موقع ملے حج کا یا عمرے کا، آپ جانے سے پہلے احرام باندھنے کا طریقہ، نیت کا طریقہ، وہاں جس جس طرح اراکین ادا کرنے ہیں ان سب کا طریقہ معلوم کریں، اور سب سے بڑی چیز ادب کو ملحوظ رکھیں، با ادب با نصیب، بے ادب بے نصیب. وہاں پر قدم رکھتے ہی ادب شروع ہو گیا، اس سرزمین پر قدم رکھتے ہی ادب شروع ہو گیا. جتنا ادب کرو گے اتنی رحمتیں لے کر آؤ. اللہ تبارک و تعالی ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے، اور حرمین شریفین کی زیارت اور حج کی سعادت سے مستفیض فرمائے. آئیے دعا کریں. اللہ رب العالمین ہم سب پر اپنی رحمتیں برکتیں نازل فرمائے. یا اللہ ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ جو بیمار ہیں انہیں شفا کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر، جو قرض دار ہیں انہیں بار قرض سبک دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا. یا اللہ ہم تمام مسلمانوں کو نیک اعمال کی توفیق عطا فرما. اے الہ العالمین یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں عمل میں عمر میں برکت عطا فرما، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.